यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलसँग अहिले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतृत्वले सामूहिक भेटवार्ता गर्दै शीतलहरका कारण तराईको जनजीवन प्रभावित र युक्रेनको दक्षिणी क्षेत्रमा रूसको योजनाबद्ध आक्रमण, विद्युत आपूर्ति बन्द हुनुका साथै समुद्री पूर्वाधार खतरामा। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलसँग आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतृत्वले सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ। राष्ट्रपति कार्यालयमा अहिले केही बेरमा हुने भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनुहुने शीतल निवास स्रोतले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनाल सहितको टोलीले नेपाली कांग्रेस र नेकपा एमालेका क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनीतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा पनि देशलाई निकास दिन पहल गर्नुपर्नेमा जोर दिनुभयो। अहिले देश संकटमा भएकोले देशलाई राजनीतिक निकास दिनेतर्फ दलहरू लाग्नुपर्नेमा जोर दिँदै उहाँले सरकारलाई दलको अपेक्षा र सुझाव आवश्यक भएको बताउनुभयो। मन्त्री जगदीश खरेलले प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनीतिक दल बीच संवाद जारी राखेको बताउनुभयो। उहाँले सरकारले बोलाएको वार्तामा सहभागी भएर नेपाली कांग्रेसले सहयोग गरिरहेको छ, चुनावलाई कसरी निष्पक्ष बनाउन सकिन्छ भनेर सबै राजनीतिक दलसँग छलफल गरिरहेको जानकारी दिनुभयो। मन्त्री खरेलले जेएनजी आन्दोलनमा नेकपा एमाले र नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहना अनुसार पार्टी कार्यालय भवन कसरी पुनः निर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू आएको बताउनुभयो। मन्त्रीद्वयलाई स्वागत गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोर दिनुभयो। नेपाली कांग्रेसले भोलि पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सम्पादन समितिको बैठक भोलि पुष 9 गते दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने र 15 महाधिवेशनको कार्यतालिका परिमार्जन लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ। यसअघिको कार्यतालिका अनुसार निर्धारित समयमा काम गर्न समय अपुग देखिएको र महाधिवेशनको कार्यतालिकाका केही भए पनि परिवर्तन गर्नुपर्ने चर्चा भइरहेका बेला नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो। 15 महाधिवेशनका लागि पूर्व निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यता, नवीकरण र वितरणको काम अझै सम्पन्न हुन नसकेको कांग्रेसले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची पेश गर्न निर्वाचन आयोगले नयाँ प्रतिशत निर्धारण गरेको छ। आयोगले राष्ट्रिय जनगणना 2078 अनुसार समानुपातिक तर्फको बन्द सूचीका लागि नयाँ मापदण्ड अनुसार तोकिएको प्रतिशतका आधारमा बन्द सूची पेश गर्नुपर्ने व्यवस्था गरेको हो। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेश गर्न नयाँ कानूनी व्यवस्था गरेपछि दलित, जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम लगायतको अहिले भइरहेको बन्द सूचीमा सामान्य हेरफेर भएको छ। प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन पहिलो संशोधन निर्देशिका 2082 व्यवस्था अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलहरूले बन्द सूचीमा नाम समावेश गर्दा बढ़ीमा 110 र कम्तीमा 11 जनाको नाम सूचीकृत गर्नुपर्ने व्यवस्था छ। जनगणनाबाट नयाँ तथ्याङ्क आइसकेकाले समानुपातिक निर्वाचनका लागि बन्द सूचीमा नाम दर्ता गराउने नयाँ व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ। जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद
68 सालको जनगणना अनुसार व्यवस्था गरिएको थियो, अहिले 78 सालको जनगणनाको नतिजा आइसकेको हुनाले पछिल्लो जनसंख्याको अनुपात अनुसार त्यसलाई पुनर्समायोजन गरेर मिलाइएको मात्रै हो।
जनगणना 2078 को विवरणका आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को अनुसूची एकमा आवश्यक संशोधन गरेर बनाइएको कानून अनुसार बन्द सूचीमा खस आर्यतर्फ 30.28%, आदिवासी जनजातितर्फ 28.72%, मधेसीतर्फ 16.15% र दलिततर्फ 13.44% हुनुपर्नेछ। त्यसै गरी थारू समुदायतर्फ 6.52% र मुस्लिमतर्फ 4.89% हुने गरी उम्मेद्वारको नाम समावेश हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बन्द सूचीको प्रत्येक समावेशी समूहमा कम्तीमा 50% महिलाको नाम समावेश गर्नुपर्ने व्यवस्था रहेको छ। उम्मेद्वारको नाम पेश गर्दा 4.3% पिछड़िएका क्षेत्रको उम्मेद्वारको नाम समावेश गर्नुपर्नेछ। त्यसै गरी अपाङ्गता भएका व्यक्तिको नाम समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। महिला, दलित, जनजाति, मधेसी लगायतका समुदायको प्रत्यक्ष निर्वाचनमा यथेष्ट सहभागिता हुने हो भने समानुपातिक उपस्थिति बाहे पनि समावेशी समूहको प्रतिनिधित्व बढ्ने बताउनुहुन्छ राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशी।
जसले चाहिँ डाइरेक्ट चुनाव फेस गर्न सक्दैन उनीहरूको लागि भनेर चाहिँ आरक्षण गरे आवश्यक, क्यापेबलहरूले त्यसमा मात्रै बस्नुपर्छ भन्ने चाहिँ हुँदैन। प्रतिस्पर्धा गर्न सक्नेले त प्रतिस्पर्धाको निम्ति पनि तयार हुनु पर्यो नि।
संविधानमा व्यवस्था भएको समानुपातिक सहभागितालाई सुनिश्चित गर्न जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी कानूनहरू समय अनुकूल बनाइनु सकारात्मक हो। त्यसो भनेर समावेशी समूहलाई आरक्षणमा मात्रै सीमित नगराई प्रत्यक्ष निर्वाचनमा अझ बढी सहभागिताको वातावरण राजनीतिक दलहरूले बनाउन सके आगामी निर्वाचनबाट प्रतिनिधि सभामा सबै वर्ग, क्षेत्र र समुदायको दरिलो उपस्थिति हुने अपेक्षा गर्न सकिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सहकर्मी यशोदा अधिकारीको रिपोर्टपछि अब अन्य समाचार। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनु भएको छ। महान्यायाधिवक्ता कार्यालयको 75 स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयको अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढंगले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताउनुभयो। उहाँले न्याय, सार, आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पार्नुभयो। उहाँले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वाभाविक रूपमा लिएर अघि बढ्नुपर्ने जरूरी भएको बताउनुभयो। अनुसन्धान सूक्ष्म, गम्भीर र प्रभावकारी भएन भने न्याय ठिक ठाउँमा नपर्ने उल्लेख गर्दै प्रधान न्यायाधीश राउतले सभ्य समाज निर्माणमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता उल्याउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानूनी प्रणालीले विधि र प्रक्रिया अनुसार अनुसन्धानलाई वस्तुनिष्ठ सूक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले 107 विद्यालयलाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ। महानगर क्षेत्रभित्रमा 107 विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्वजनिक गरिएको हो। महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन 28 गतेको निर्णय बमोजिम ती विद्यालयहरू विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको सार्वजनिक सूचनामा उल्लेख छ। स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका विद्यालयलाई 15 दिनभित्र शिक्षा विभागको सम्पर्कमा आउन महानगरले निर्देशन दिएको हो। महानगरले अनुमति पाए पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज यी प्रक्रिया अगाडि बढ़ाउन लागेको पनि जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रूपमा पछिल्ला दिनमा बजार अनुगमन गरी तीनवटा फर्मलाई जरिवाना सहित कार्यवाही गरेको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन 2075 को दफा 38 बमोजिमको कसूरमा सोही ऐनको दफा 39 को एक बमोजिम नगद जरिवाना सहित विभागले कार्यवाही गरेको जनाएको छ। यस्तै विभागले अन्य 11 फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ। विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानून कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रूपमा बजार अनुगमन गरिरहेको जानकारी दिएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिकामा केही दिन यता भालुले आतंक मचाउन थालेपछि स्थानीय चिन्तित बनेका छन्। भालुले घरमा पालेका पशु चौपाया भेड़ा र बाख्रा खाएर आतंक मचाउन थालेपछि फुङलिङ नगरपालिका 9 हाङदेवाका स्थानीय चिन्तित बनेका हुन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सूरज ओझालले धुपौरे क्षेत्रमा पछिल्लो एक साता यता स्थानीय किसानले पालेका भेडा बाख्रा खाएर भालुले आतंक मचाउँदै आएको जानकारी दिनुभयो। बारा पर्सा सहित मध्य तराईका जिल्लाहरूमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। चिसो अत्यधिक बढेपछि केही पालिकाहरूले आउँदो 13 गतेसम्म विद्यालय बन्द गरेका छन् भने नियमित कामकाजमा समेत असर परेको छ। बारा पर्सामा पुष 1 गतेदेखि नै शीतलहर शुरू भएको हो। दिउँसो समेत कुहिरो नहटेपछि बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्यालादारी मजदूरी गर्नेहरू बढ़ी प्रभावित भएका छन्। चिसो बढ़ेसँगै तराईको जनजीवन प्रभावित हुन थालेको छ। बाँकेमा पनि शीतलहरसँगै बढ़ेको चिसोले दैनिक जनजीवनमा असर पर्न थालेको छ। चिसोबाट नागरिकलाई जोगाउन विपद पूर्व प्रतिकार योजना कार्यान्वयनमा ल्याइएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
विशेष गरी बिहान र बेलुकाको समयमा अत्यधिक चिसोका कारण सर्वसाधारण बालबालिका तथा वृद्ध वृद्धालाई दैनिक जीवनयापनमा कठिनाई भइरहेको छ। नेपालगंजमा बसेर अध्ययन गर्दै आउनुभएकी आकृति चौधरी चिसो बढेपछि कलेज आउन जान गाह्रो भएको बताउनुहुन्छ।
बिहान कलेज हुन्छ, 5 बजेतिर उठ्न पर्छ, 6 बजे त यस्तो जाडो हुन्छ।
बाँकेमा करिब 25,000 घरधुरीका 180,000 मानिस चिसो र शीतलहरबाट प्रभावित हुने आकलन गरिएको छ। त्यसैका आधारमा विपद पूर्व प्रतिकार योजना तयार गरेर लागू गरिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। फोकल पर्सन रूपन गेवाली,
चिसो बढिरहेको अवस्था भइसकेपछि फेरि पनि हामीले अब थप कम्बल वितरणका कार्यक्रमहरू अगाडि बढाउने प्रक्रियामा रहेका छौँ। विशेष गरेर यो बेलामा बाल बालिका, ज्येष्ठ नागरिकहरू चाहिँ बिरामी हुने भएको भएर अस्पताललाई पनि त्यसतर्फ ध्यान दिनको लागि र विशेष गरेर दाउरा वितरणको प्रक्रियाहरू चाहिँ स्थानीय तहले सुरु गरिसकेको जानकारी चाहिँ प्राप्त भएको।
जिल्ला प्रशासन कार्यालय बाँकेले चिसोबाट जोगिन सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ,
बाहिर ननिस्किने, सकेसम्म न्यानो लुगा लगाएर बस्ने, भित्र बस्ने कुराहरू, अझ यो हुसुले गर्दाखेरि रोड एक्सिडेन्ट घटनाहरू बढ्न सक्छन्, सवारी यातायात गर्दाखेरि र ड्राइभिङ गर्दाखेरि विशेष ध्यान दिने लगायतका कुराहरू सजिलो।
चिसो बढ्न थालेपछि स्थानीय सरकारले विद्यालय सञ्चालनको समयावधि छुट्याउन थालेका छन्। चिसोका कारण अस्पतालहरूमा बिरामीको चाप समेत बढेको स्वास्थ्य कर्मीहरू बताउँछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
चिसो बढेसँगै तराईको जनजीवन प्रभावित सम्बन्धी नेपालगंज संवाददाताको रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा आक्रमण तीव्र पारेपछि विद्युत आपूर्ति बन्द हुनुका साथै ओडेसा क्षेत्रको समुद्री पूर्वाधार खतरामा परेको अधिकारीहरूले बताएका छन्। युक्रेनका उप प्रधानमन्त्री ओलेक्सी कुलेबाले रूसले योजनाबद्ध आक्रमण गरिरहेको जानकारी दिनुहुँदै ओडेसा क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको र समुद्री पूर्वाधार खतरामा परेको बताउनुभयो। रूसले योजनाबद्ध आक्रमण गरिरहेकोले अबको युद्धको निशाना आफ्नो दक्षिणी क्षेत्रमा सरेको हुन सक्नेतर्फ कुलेबाले गत हप्ता नै इंगित गर्नुभएको थियो। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको बन्दोबस्तीका सामानमा पहुँच रोक्न रूसले पटक पटक समुद्री आक्रमणको प्रयास गरिरहेको बताउनुभयो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कालो सागरमा रूसको छाया फ्लिटको ट्याङ्करहरूमा ड्रोन आक्रमणको बदलाको रूपमा समुद्रमा युक्रेनको पहुँच विच्छेद गर्ने यही डिसेम्बरको शुरूमै धम्की दिनुभएको थियो। यसका साथै यस अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलसँग अहिले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतृत्वले सामूहिक भेटवार्ता गर्दै काठमाडौँ महानगरपालिकाको शिक्षा विभागद्वारा सम्पर्कमा नरहेका 107 विद्यालयलाई सम्पर्कमा आउन सूचना सार्वजनिक। शीतलहरका कारण तराईको जनजीवन प्रभावित र युक्रेनको दक्षिणी क्षेत्रमा रूसको योजनाबद्ध आक्रमण, विद्युत आपूर्ति बन्द हुनुका साथै समुद्री पूर्वाधार खतरामा। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।